اللہ الرحمن الرحیم. السلام علیکم. شیعہ آڈیو کی جانب سے کتاب مشکل کشا علی مولا کے معجزات اور اقوال آڈیو شکل میں آپ کے سامنے پیش کی جا رہی ہے. یہ کتاب 317 صفحات پر مبنی ہے. یہ کتاب مولا علی کے معجزات اور اقوال پر مشتمل ہے. کتاب علی مولا کے معجزات و اقوال. نظر ثانی پروفیسر سید سبط جعفر زیدی. تحقیق و ترتیب عالیہ ایوب. ناشر اسما پبلیکیشنز کراچی پاکستان. آئیے اب ہم اس کتاب کا مطالعہ کرتے ہیں جس کا آغاز 9 صفحات پر مبنی فہرست سے ہوا ہے. صفحہ نمبر 10. شکم مادر میں حضرت علی شیر خدا کی ولادت با سعادت عمل میں آئی بھی نہ تھی کہ آپ کی کرامات و معجزات کا سلسلہ ایسا جاری ہوا جو آپ کی شہادت اور بعد شہادت سے لے کر اب تک اور رہتی دنیا تک آپ کے نام سے طفیل ایسے معجزات ظہور میں آتے رہیں گے جو آپ کی شان و عظمت کا نشان ہے. آپ ابھی اپنی مادر گرامی حضرت فاطمہ بنت اسد کے شکم میں تھے کہ معجزات رونما ہونے لگے. آپ اپنی ماں سے ان ایام میں بھی گفتگو فرماتے تھے. یہ گفتگو خانہ کعبہ میں ہوتی تھی. جو آپ کی مادر گرامی خانہ کعبہ میں داخل ہوتی تو تمام بت منہ کے بل گر پڑتے. اس وقت آپ کی مادر فرماتی، ابھی تو تم اپنی ماں کے شکم میں ہو اور ابھی سے یہ بت تمہیں سجدہ کرنے لگے ہیں. جب تم شکم مادر سے دنیا میں تشریف لاؤ گے اس وقت تمہاری کیا شان ہوگی. صفحہ نمبر 10. معجزہ خانہ کعبہ میں. مشہور و معروف حقیقت جس کے سامنے ہر ایک نے سر خم کیا ہے، یہ سعادت سوائے علی علیہ السلام کے کسی اور کے حصے میں نہیں آئی. اور یہ بھی ایک بہت بڑا معجزہ ہے کہ خانہ کعبہ علی علیہ السلام کی ولادت گاہ بنی. جس کی تفصیلات یہ ہیں کہ جب حضرت علی علیہ السلام کی ولادت کا وقت قریب آیا، آپ کی والدہ حضرت فاطمہ بنت اسد خانہ کعبہ کے پاس تشریف لائیں اور بارگاہ الہی میں دعا فرمائی. دعا ہونے والے فرزند کے طفیل منظور ہوئی. دیوار کعبہ شک ہوئی. فاطمہ بنت اسد خانہ کعبہ کے اندر تشریف لے گئیں. کیا دیکھتی ہیں کہ ہونے والے فرزند کے لیے حضرت مریم، حضرت آسیہ، حضرت موسیٰ کی والدہ موجود ہیں. ان سب نے زچگی کے فرائض انجام دیے. 3 دن تک آپ وہاں رہیں. لاکھ چاہا کہ در کعبہ کھولیں مگر باہر والا کوئی نہ کھل سکا. صفحہ نمبر 11. جھولے میں سانپ. ہر کتاب میں کثرت سے روایت ملتی ہے کہ کمسنی میں بھی آپ کی طاقت اس عمر کے لحاظ سے ایک بہت بڑا معجزہ تھی. یہ روحانی منزلت ہے کہ آپ کی مادر گرامی آپ کو جھولے میں لٹا کر اپنے کام میں مشغول ہو گئیں. آپ نے اپنی طرف ایک بہت بڑے بڑے سانپ کو بڑھتے ہوئے دیکھا. سانپ جھولے کے قریب پہنچا ہی تھا کہ آپ نے اپنا ایک ہاتھ باہر نکال کر اس سانپ کی گردن پکڑ لی. ایک سخت جھٹکے کے ساتھ اپنی انگلیاں سانپ کے منہ میں ڈال کر دی اور اس وقت تک اس سانپ کو پکڑے رکھا جب تک وہ مر نہ گیا. اتنے میں آپ کی والدہ ماجدہ تشریف لے آئیں. آپ نے حضرت علی علیہ السلام کے ہاتھوں میں مرے ہوئے سانپ کو دیکھا تو لوگوں کو پکارا. آواز سن کر لوگ جمع ہو گئے. آپ فرمانے لگی، میرا بیٹا تو حیدر ہے جس نے سانپ کو 2 ٹکڑے کر دیا. خیبر کے مقام پر مرہب نامی پہلوان آپ کے مقابلے پر آیا تو آپ نے اپنا تعارف حیدر کے نام سے کرایا تھا. صفحہ نمبر 11. پانی کی تلاش. حضرت علی علیہ السلام نے صفین کی جنگ کے موقع پر ایک ایسی بستی میں قیام فرمایا جہاں دور دور تک پانی کا نام و نشان نہ تھا. مالک اشتر آپ کی خدمت میں حاضر ہوئے. عرض کی، یا امیر مومنین، آپ نے ایسی جگہ قیام فرمایا ہے جہاں دور دور تک پانی کا نام و نشان نہیں ہے. آپ نے جواب میں فرمایا، اے مالک، ہم عنقریب اسی جگہ پانی سے سیراب ہوں گے. پھر آپ نے زمین کے ایک ٹکڑے کی طرف اشارہ فرمایا اور کہا، تم اور تمہارے ساتھی اس مقام پر ایک گڑھا کھودیں. سب نے مل کر ایک گڑھا کھودا. وہاں سے ایک بہت بڑا سیاہ رنگ کا پتھر نکلا. 100 آدمیوں نے مل کر اس پتھر کو ہٹانا چاہا مگر پتھر ذرا بھی اپنی جگہ سے نہ ہلا. آخر جناب امیر علیہ السلام نے اپنے ایک ہاتھ سے پتھر کو اٹھایا اور 40 ہاتھ دور پھینک دیا. پتھر ہٹتے ہی وہاں سے شفاف صاف میٹھا ٹھنڈا پانی ظاہر ہو گیا. سب نے خوب سیر ہو کر پانی پیا. آپ نے اس پتھر کو پھر اسی مقام پر رکھ دیا. आपके असाब ने इस पर मट्टी डालकर इस जगह को छुपा दी। लश्कर इस्लाम में इस मकाम से रवाना हुआ अभी कुछ ही फासले पर पहुंचे थे कि आपने फरमाया, तुम में से कौन है जो इस मकाम को दोबारा तलाश करेगा। सब ने यकजबान होकर अर्ज की कि हम सब पहचान लेंगे। सब वापस गए मगर वहां कोई भी इस मकाम को ना पहचान सका। इस असना में करीबी गर्जे से एक राहिब आता दिखाई दिया। आपने इसको देखकर फरमाया, तुम्हारा नाम शमून है। इसने अर्ज की, हाँ मेरा यही नाम है, मगर ये नाम मैं या सिर्फ मेरी माँ जानती है। फिर आपने फरमाया, ऐ शमून तुम क्या चाहती हो। अर्ज की, इस चश्मे के लिए मालूमात चाहता हूँ। आपने फरमाया, इस चश्मे का नाम राजवा है, ये जन्नत का चश्मा है जिससे 300 नबियों और 13 अधायों ने पानी पिया है। मैं आखिरी वसी हूँ जो इस चश्मे से पानी पी रहा हूँ। राहिब ने अर्ज की, मैंने किताब इंजील में इसी तरह पाया है कि राहिब मुसलमान हो गया और आपके साथ इसने जंगे सिफीन में हिस्सा लिया। एक रिवायत है कि आपकी तरफ से वो पहला शहीद था। जब ये दर्जा शहादत पर फायज हुआ तो आप अपनी सवारी से नीचे उतरे। आपकी आंखों से आंसू जारी थे और फरमाया, ये शख्स कयामत के रोज हमारा साथी होगा। सफा नंबर 13। दर्रे खैबर। हर खास और आम कुतुब में कसरत का साथ दर खैबर का वाकया दर्ज है जो आपकी रूहानी कुव्वत का आयनेदार है। रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अली अलैहिस्सलाम को बरूज़ खैबर अलम अता फरमाया और आपके हक में दुआ फरमाई। आप यहूदियों के मजबूत तरीन किले की तरफ रवाना हुए और नामी गिरामी पहलवानों को शिकस्त दी। यहूदियों ने जब देखा कि अब आपकी खैर नहीं तो वो किले के अंदर दाखिल हो गए और दरवाजे को अंदर से मजबूती से बंद कर दिया कि लोग अंदर से तीरों से हमलावर हुए। हजरत अली अलैहिस्सलाम ने किले के मजबूत तरीन दरवाजे को एक झटके के साथ इस तरह उखाड़ा जैसे तेज हवा रुई को उड़ाकर इधर उधर ले जाती है। आपने इस दरवाजे को 40 हाथ दूर फेंक दिया। सफिया का बयान है कि मैं एक ताक में बैठी थी कि अचानक दरवाजा उखड़ने की वजह से मुंह के बल गिर पड़ी कि शायद जलजला आ गया है। किसी ने मुझे बताया कि हजरत अली अलैहिस्सलाम ने किले को उसका झटका दिया है। आपका इरादा सिर्फ इतना था कि दरवाजे को उखाड़ दे। बाज रिवायत में है कि आपने इस दर को ढाल के तौर पर इस्तेमाल किया। जाबिर से रिवायत है कि जब अली अलैहिस्सलाम ने इस दर को उठाकर फेंका तो तजर्बे के तौर पर पहले 40 फिर 70 फिर 100 आदमियों ने मिलकर इस दर को उठाना चाहा, मगर दर इस कदर वजनी था कि इसको हिला तक न सके। इस दर के लिए मशहूर है कि 40 नामवर पहलवान इसे खोला और बंद किया करते थे। आपसे जब किसी ने इसके लिए दरियाफ्त किया तो हजरत अली अलैहिस्सलाम ने फरमाया, जिस्मानी कुव्वत का नतीजा नहीं सब रूहानी कुव्वत और आगोश रिसाला सल्लल्लाहु अलैहि वसल्लम की वजह से है। सफा नंबर 14। यूनानी हकीम। हजरत अली अलैहिस्सलाम की खिदमत में एक यूनानी हकीम हाजिर हुआ। आपके चेहरे और पिंडियों को देखने के बाद कहने लगा, आपके चेहरे की जर्दी का इलाज तो मैं कर सकता हूँ मगर आपकी पिंडियों का इलाज मेरे पास नहीं है। आपने फरमाया, मेरे चेहरे की जर्दी कितनी मकदार में चली जाएगी। हकीम ने अर्ज की, अगर आप इस दवा में से दो बालों के सिरों के बराबर तनावुल फरमा लें तो आप ठीक हो जाएंगे और अगर एक दाने के बराबर आदमी खा ले तो आदमी को मार देती है। आपने फरमाया, तुम्हारे पास इस वक्त ये दवाई कितनी मकदार में मौजूद है। हकीम ने अर्ज की, 2 मिसकाल। आपने इसके हाथ से तमाम दवाई लेकर खा ली। यूनानी हकीम ये देखकर कांपने लगा कि ये फौरी मर जाएंगे और मैं किसी बड़ी मुसीबत में फंस जाऊंगा। यूनानी हकीम को यह हालत देखकर आप मुस्कुराए और फरमाने लगे, ऐ हकीम इस जहर का मुझ पर कोई असर ना होगा। आपने फरमाया, अपनी आंखें बंद करो। इसने बंद कर ली। फिर फरमाया, अब आंखें खोल दो। हकीम ने जब आपके चेहरे पर नजर डाली तो हैरान हो गया कि आपका चेहरा सुर्ख सफेद हो चुका था। आपने फरमाया, क्या ये तेरे जहर की वजह से हुआ है। आपने फिर एक चबूतरे पर जिस पर ये यूनानी हकीम बैठा हुआ था, इसके ऊपर 2 कमरे थे, आपने अपने हाथ से इसे दीवारों समेत उठा लिया। یہ دیکھ کر یونانی حکیم غش کھا کر گر پڑا۔ پھر آپ نے مکان کو اسی حالت میں رکھ دیا۔ حکیم ہوش میں آیا تو آپ نے اس سے فرمایا، دیکھا، دو پتری کمزور پنڈلیوں کی قوت کا نتیجہ۔ صفحہ نمبر 15۔ ایک پرندے کی اطاعت۔ عمار بن یاسر اور جابر انصاری سے روایت ہے کہ ہم حضرت علی علیہ السلام امیر المومنین کے ساتھ ایک صحرا سے گزر رہے تھے کہ ہم ابھی پیچھے ہی تھے کہ حضرت علی آسمان کی طرف دیکھ کر مسکرائے، پھر اتنا مسکرائے کہ ہنس پڑے اور آسمان کی طرف مخاطب ہو کر فرمایا، اے پرندے، تجھے کیا کہنا ہے؟ ہم دونوں نے عرض کی، یا امیر المومنین، پرندہ کہاں ہے؟ دور دور تک آسمان پر کسی پرندے کا پتہ نہیں ہے۔ آپ نے فرمایا، تمہیں نظر نہیں آتا؟ پھر فرمایا، کیا تم اس پرندے کو بولتا ہوا دیکھنا چاہتے ہو؟ ہم نے عرض کی، ہاں۔ آپ نے آسمان کی طرف اپنا ہاتھ اٹھا کر کوئی دعا مانگی جو آہستہ آہستہ تھی۔ پرندہ فوراً زمین پر آ گیا اور آپ کے ہاتھ پر آ کر بیٹھ گیا۔ آہستہ آہستہ اپنے پشت سے آپ کے ہاتھ کو مس کرنے لگا۔ آپ نے پرندے سے فرمایا، اللہ کے حکم سے بولو۔ پرندہ صاف عربی زبان میں گویا ہم کلام ہوا اور عرض کی، السلام علیکم یا امیر المومنین علیہ السلام۔ آپ نے اس کے سلام کا جواب دیا۔ پھر حضرت علی علیہ السلام نے پرندے سے دریافت کیا کہ اس صحرا میں جہاں نہ پانی نہ پودے ہیں، تم اپنی خوراک کہاں سے حاصل کرتے ہو؟ پرندے نے عرض کی، اے آقا، جب بھوکا ہوتا ہوں آپ حضرات کی روایات کا ذکر کرتا ہوں اور سیر ہو جاتا ہوں، پھر کھانے کی تمنا نہیں رہتی، اور جب پیاسا ہوتا ہوں آپ حضرات کے دشمنوں سے بیزاری کرتا ہوں تو پیاس بجھ جاتی ہے۔ یہ کلام سن کر آپ نے پرندے سے فرمایا، اللہ تجھے برکت دے، اللہ تجھے برکت دے۔ صفحہ نمبر 16۔ ہاتھیوں کی اطاعت۔ جناب عمار سے روایت ہے کہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم نے حضرت علی علیہ السلام کو امان کے شہر میں جولندی بن کر کرہ سے لڑنے کے لیے روانہ کیا۔ آپ وہاں پہنچے اور سخت جنگ کا آغاز ہوا۔ جلندی نے اپنے غلام کندی کو طلب کیا اور کہا کہ تم سیاہ امامے والے شخص کے پاس چلے جاؤ اور اسے گرفتار کر کے ذلت کے ساتھ زمین پر گرا دو، تو میں انعام میں اپنی چہیتی بیٹی کی شادی تمہارے ساتھ کر دوں گا، جس کی شادی بادشاہ کے لڑکے سے نہیں کی۔ کندی ایک سفید ہاتھی پر سوار ہوا، اپنے ساتھ 29 ہاتھیوں کو لیا اور حضرت امیر المومنین علیہ السلام کے لشکر پر حملہ آور ہوا۔ امیر المومنین علیہ السلام نے جلندی کو دیکھا، آپ بغلے سے اتر پڑے، سر اقدس سے کپڑا چھپایا، تمام جنگل چمک اٹھا، پھر دوبارہ آپ بغلے پر سوار ہو گئے، ہاتھیوں کے قریب آئے اور ایسا کلام فرمایا جس کو انسان نہ سمجھ سکے۔ اچانک 29 ہاتھیوں نے پلٹ کر مشرکین پر حملہ کر دیا اور انہیں دوڑاتے ہوئے امان کے دروازے تک پہنچا دیا۔ صرف ایک ہاتھی جس پر کندی سوار تھا، اس نے آپ کا حکم نہیں مانا۔ تمام ہاتھی واپس حاضر ہوئے اور ایسی گفتگو کی تمام نے سنی، اور ان ہاتھیوں نے عرض کی، ہم سب حضرت محمد صلی اللہ علیہ وآلہ وسلم کو جانتے ہیں، وہ اللہ کے نائب ہیں، مگر یہ سفید ہاتھی محمد والے محمد کی معرفت نہیں رکھتا۔ حضرت سخت کڑکے، جیسا کہ جنگلوں میں مخالفین کے خلاف کڑکا کرتے تھے، سفید ہاتھی کانپنے لگا۔ آپ نے ایک ضرب لگا کر اس ہاتھی کا سر جدا کر دیا اور اس پر سوار کندی غلام کو سر سے پکڑ لیا۔ جبرائیل نے نبی کو آگاہ فرمایا کہ آپ فصیل پر تشریف لے جائیں اور علی علیہ السلام سے بلند آواز میں فرمائیں کہ اسے بخش دیجئے، یہ آپ کے قیدی ہیں۔ علی علیہ السلام نے کندی کو چھوڑ دیا۔ کندی نے آپ سے عرض کیا، مجھے کیوں چھوڑ دیا؟ آپ نے فرمایا، ذرا نظر اٹھا کر دیکھو، سامنے کون ہے؟ کندی نے دیکھا کہ رسول خدا صلی اللہ علیہ وآلہ وسلم اور آپ کے اصحاب مدینہ کی دیوار پر کھڑے ہیں۔ آپ نے کندی سے پوچھا، کون ہے؟ کندی نے عرض کیا، رسول اللہ ہیں۔ آپ نے فرمایا کہ کتنے فاصلے پر ہیں؟ کندی نے عرض کی، 40 دن چلنے کی راہ پر ہیں۔ یہ معجزہ دیکھنے کے بعد کندی نے عرض کی، یا ابو الحسن، آپ کا رب رب عظیم ہے، آپ کا نبی نبی کریم ہے، آپ اپنا دست مبارک آگے بڑھائیے، میں گواہی دیتا ہوں اللہ کے سوا کوئی چیز عبادت کے لائق نہیں ہے۔ محمد اللہ کے رسول ہیں، آپ نے جلندی کو قتل کیا، بے شمار مخلوق سمندر میں ڈوب کر مر گئی، بے شمار قتل ہوئے، باقی مسلمان ہو گئے۔ حضرت نے قلعہ کندی کے سپرد کیا اور جلندی کی بیٹی کی شادی کندی سے کی اور کچھ مسلمانوں کو وہاں چھوڑ دیا تاکہ انہیں تعلیم دیں۔ صفحہ نمبر 17، سورج سے کلام۔ محمد بن مسلم اور جابر سے روایت ہے کہ سورج نے حضرت علی علیہ السلام سے 7 مرتبہ کلام کیا۔ پہلی مرتبہ سورج نے حضرت علی علیہ السلام سے اس طرح کلام کیا کہ اسے مسلمانوں کے امام اللہ کے ہاں میری سفارش فرمائیے کہ وہ عذاب نہ دے۔ دوسری مرتبہ کہا کہ آپ مجھے حکم دیں کہ میں آپ کے دشمن کو جلا دوں، میں ان کو ان کی پیشانیوں سے جانتا ہوں۔ تیسری مرتبہ بابل میں آپ سے اس وقت گفتگو کی جب آپ سے نماز عصر فوت ہو گئی تھی۔ امیر مومنین نے سورج سے مخاطب ہو کر فرمایا، اپنی جگہ سے پلٹ کر آ جا۔ سورج نے لبیک کہا اور پلٹ کر آ گیا۔ چوتھی مرتبہ حضرت علی امیر مومنین نے فرمایا، اے سورج، تو نے کوئی میرا گناہ دیکھا ہے؟ خدا کے حکم سے سورج گویا ہوا اور عرض کی، میرے رب کی عزت کی قسم، اگر خدا آپ کی مانند تمام مخلوق کو پیدا کرتا تو دوزخ کو پیدا نہ کرتا۔ پانچویں مرتبہ آ حضرت کی وفات کے بعد جب نماز کے بارے میں اختلاف ہو گیا تو لوگوں نے حضرت علی علیہ السلام کی مخالفت کی۔ اس وقت سورج نے کھلم کھلا کلام کیا اور سورج نے کہا تھا، حق علی کے لیے ہے، حق علی کے ہاتھ میں اور حق آپ کے ساتھ ہے۔ قریش و دیگر افراد نے ان باتوں کو سنا۔ چھٹی مرتبہ حضرت علی علیہ السلام نے سورج کو طلب کیا تھا اور وہ آپ کے لیے آب حیات کا پانی لے کر ایک برتن میں حاضر ہوا تھا اور آپ نے اس سے وضو کیا تھا۔ آپ نے دریافت فرمایا کہ تم کون ہو؟ سورج نے عرض کی، میں روشن سورج ہوں۔ ساتویں مرتبہ حضرت علی علیہ السلام کی شہادت کے وقت سورج حاضر ہوا، آپ نے سورج سے کلام کیا۔ صفحہ نمبر 18، سزا کے بات۔ ابن عباس روایت کرتے ہیں کہ امیر مومنین حضرت علی علیہ السلام کی خدمت میں ایک شخص حاضر ہوا اور عرض کی کہ میں نے چوری کی ہے، جس کی سزا دے کر مجھے آپ پاک کر دیں۔ اس شخص نے امیر مومنین حضرت علی علیہ السلام کے سامنے اپنی چوری کا 3 مرتبہ اقرار کیا۔ آپ کے بعد آپ نے اس کا ہاتھ کاٹنے کا حکم فرمایا۔ ہاتھ کاٹنے کے بعد وہ شخص اپنا کٹا ہوا ہاتھ لے کر مجلس سے باہر آیا۔ راستے میں ابن عباس سے ملاقات ہوئی۔ آپ نے اس شخص سے پوچھا، تیرا ہاتھ کس نے کاٹا ہے؟ جواب میں اس شخص نے کہا، میرا ہاتھ امیر مومنین وسیع سید المرسلین مولائے جملہ انس و جان غالب کل غالب، جو اس مخلوق میں آ حضرت صلی اللہ علیہ وآلہ وسلم کو سب سے پیارا ہے، علی ابن ابی طالب نے۔ ابن عباس نے کہا، جس نے تیرا ہاتھ کاٹا ہے تو اسی کی اس قدر تعریف کرتا ہے؟ عرض کی، وہ ذات میری تعریف سے بہت بلند ہے، ان کی محبت میری نس نس میں بسی ہوئی ہے۔ ابن عباس اس شخص کو لے کر حضرت علی کی خدمت میں حاضر ہوئے۔ جو کچھ اس شخص سے سنا تھا وہ بیان کیا۔ آپ نے فرمایا، بعض دوست ہمارے ایسے ہیں کہ اگر ہماری محبت میں ان کے ٹکڑے ٹکڑے بھی کر دیے جائیں تب بھی ان کے دل میں ہماری محبت کے سوائے کچھ خیال نہ گزرے گا، اور بعض ایسے ہیں کہ اگر ہم ان کو شہد کیوں نہ چٹائیں مگر ان کا بغض ہمارے لیے اور زیادہ ہوگا۔ آپ نے اس شخص کا کٹا ہوا ہاتھ اٹھا کر کٹی ہوئی جگہ پر نصب کر دیا، اپنی چادر سے ڈھانپ کر چند پوشیدہ کلمات پڑھے۔ چادر اٹھائی تو اس شخص کا ہاتھ اصلی حالت میں ٹھیک ہو گیا۔ یہ شخص ہمیشہ آپ کی خدمت میں حاضر رہا اور جہاد میں بڑھ چڑھ کر حصہ لیتا رہا۔ آخر یہ جنگ نہروان میں جہاد کرتا ہوا شہید ہوا۔ اس شخص کا نام افلاح تھا۔ صفحہ نمبر 20، خشک انار کا درخت۔ ایک روز امیر مومنین حضرت علی علیہ السلام ایک خشک انار کے درخت کے نیچے بیٹھے تھے۔ آپ کے ہمراہ آپ کے بہت سے دوست بھی تھے۔ آپ نے ان سے مخاطب ہو کر فرمایا، آج میں تمہیں ایک نشانی دوں گا۔ حاضرین نے عرض کی، ہاں۔ آپ نے ان سے مخاطب ہو کر فرمایا، اس درخت پر نظر ڈالو۔ سب نے اس درخت کی طرف دیکھا تو وہ درخت حرکت میں آ گیا۔ دیکھتے دیکھتے وہ درخت سرسبز ہو گیا۔ اس درخت پر اس قدر پھل لگے کہ حاضرین بے اختیار ہو کر کہنے لگے، हमने ऐसा दरख्त कभी नहीं देखा और ना ऐसा मेवा देखा है। फिर आपने फरमाया, तुम सब बारी बारी इस दरख्त पर अनार को तोड़ो। सबने आपके हुक्म के मुताबिक दरख्त से अनार तोड़ना शुरू किए। कुछ हाथों में अनार आ गए और कुछ ऐसे भी थे कि वो अपना हाथ बढ़ाए तो टहनी ऊंची हो जाती। हाजरीन ताज्जुब से हजरत अमीन उमिनिन से दरियाफ्त करने लगे, या हजरत, कुछ के हाथ में ना आ सकी, इसका सबब क्या है? आपने फरमाया, जो मेरे मुहिब हैं इनके हाथ तो पहुंचे हैं और जो मेरे दुश्मन हैं इनके हाथ से टहनी दूर हो गई। बरोज़ कयामत भी ऐसा ही होगा। जो मेरे मुहिब होंगे वो मेरे साथ जन्नत में होंगे। जब वो मेवे की ख्वाहिश करेंगे दरख्त खुद ब खुद झुक जाएंगे और जो दुश्मन होंगे वो जन्नत की चीज़ों से महरूम होंगे। सफ़ा नंबर 21। कूफे से मदीना। हबीरा बिन अब्दुर्रहमान से मनकूल है कि मैं एक दिन कूफे में हजरत अली अमीर मोमिनीन की खिदमत में हाजिर हुआ। मुझसे मुखातिब होकर फरमाया, ऐ हबीरा, तेरा दिल अपने अहलो आयाल की तरफ माइल है जो मदीने में है। मैंने अर्ज की, या अमीर मोमिनीन, ये हकीकत है? आपने फरमाया, नमाज ईशा पढ़कर मेरे घर की छत पर आ जाना। मैं नमाज ईशा से फारिग होकर सीधा आपके घर की छत पर गया। वहाँ आप तशरीफ फरमा थे। मुझे देखकर फरमाया, अपनी आंखें बंद कर लो। मैंने अपनी दोनों आंखें बंद कर ली। फिर मुझसे फरमाया, अब आंखें खोलो। मैंने जब अपनी आंखें खोली तो अपने आप को मदीने में अपने घर की छत पर पाया। आपने मुझसे फरमाया, जा अपने अहल के पास जाकर अपना अहद ताज़ा कर ले और वापस आ जा। मैं वापस आया, फिर आपने मुझसे फरमाया, आंखें बंद कर ले। मैंने आंखें बंद कर ली। आपके हुक्म से जब दोबारा आंखें खोली तो आपको कूफे में हजरत अमीरुल मोमिनीन की छत पर पाया और आपने मुझसे मुखातिब होकर फरमाया, ऐ हबीरा, लोग दावा करते हैं कि एक जादूगर औरत एक रात में इराक से हिंदुस्तान जाती है और वो बावजूद कुफ्र के इस बात पर कादिर है कि हम ईमानदार होकर इस अम्र पर किस तरह कादिर ना हो। और मालूम हुआ है कि आसिफ बरखिया के पास किताब खुदा से एक इल्म था। वो तख्त बिल्किस को शहर सबा से एक महीने की राह पर था। आंखें छपकने में सुलेमान के पास ले आया। मैं खैरुल मुस्लिमीन का वसी हूँ और मुझको चारों किताबों का इल्म है। किस तरह अपनी ख्वाहिश का पूरा करने पर कादिर ना हूँ। सफ़ा नंबर 22। पत्थरों का मोती। हजरत अली अमीर मोमिनीन एक दिन अपने असहाब के साथ कूफे में तशरीफ लाए कि एक शख्स आया और वहां आकर कहा कि मुझे सख्त ताज्जुब है कि दुनिया दूसरों के पास तो है और तुम्हारे हाथ में नहीं। हजरत अली अलैहिस्सलाम ने इस शख्स से मुखातिब होकर फरमाया, तू गुमान करता है कि हम दुनिया को चाहते हैं और हमको नहीं मिलती। आपने अपना हाथ बढ़ाकर जमीन से चंद छोटे छोटे पत्थर उठाए। आपके हाथ में आते ही ये पत्थर बेशुबहा कीमती मोतियों की शक्ल में तब्दील हो गए। आपने फरमाया, अगर मैं चाहता तो ऐसा ही होता। ये कहकर हाथों से ये पत्थर फेंक दिए जो जमीन पर गिरते ही अपनी असली शक्ल के पत्थर बन गए। सफा नंबर 22। यहूदियों का मस्खरा पन। राहतुल कुलूब मुसन्निफा शेख फरीद गंज शक्कर कुछ में तहरीर है, जिसको कोकब दरी के हवाले से तहरीर किया जा रहा है। एक दिन चंद यहूदियों ने आजमाइश के तौर पर मस्खरेपन का मुजाहिरा करते हुए एक फकीर को हजरत अली अमीरुल मोमिनीन के पास ये कहकर भेज दिया कि शाहे बरदा शेर यजदा तशरीफ ला रहे हैं, इनसे कुछ मांग, ये तुझे जरूर देंगे। इस फकीर ने हजरत अली अलैहिस्सलाम से अपने फिक्र फाके का हाल बयान किया, अपनी जरूरत बयान की कि मुझे कुछ इनायत कर दें। आपने अपने पास तलाश किया मगर अपने पास कुछ ना पाया। आप अपने इल्म बातनी की वजह से यहूदियों के इस बद इरादे से आगाह हुए। आपने इस फकीर से फरमाया, तुझे तेरी मुराद जरूर मिलेगी। आपने साइल का हाथ अपने हाथ में लेकर 10 मरतबा दरूद पढ़कर दम किया और फरमाया, अपनी मुट्ठी बंद रखना। दरवेश आपके हुक्म के मुताबिक यहूदियों के पास गया। उन्होंने आपका तमस्कुर उड़ाने के लिए इस दरवेश से पूछा, शाह मर्दा ने तुझे क्या दिया? दरवेश ने कहा, उन्होंने कुछ दिया तो नहीं, अलबत्ता 10 मरतबा मेरे हाथ पर दरूद पढ़कर दम किया है। और मुट्ठी बंद रखने का हुक्म दिया है। यहूदियों ने कहा, मुट्ठी खोल, हम भी तो शाह मर्दा के दावे की करामात देखें। दरवेश ने अपनी मुट्ठी खोली तो ये देखकर सब यहूदी हैरान रह गए कि इस मुट्ठी में 10 सुर्ख रंग के दिनार हैं। इन यहूदियों ने जब ये आपका ये मुआजजा देखा तो सब यहूदी अपने खानदान समेत मुसलमान हो गए। सफ़ा नंबर 23। कातिल कौन है? ज़हरतुर रियास और अहसनुल किबार में मीसम तमार से मरवी है कि जिसको कौकब दरी सफ़ा नंबर 368 के हवाले से तहरीर किया जा रहा है। एक रोज मैं अमीरुल मोमिनीन की खिदमत में हाजिर हुआ। आपके साथ असहाब की एक जमात भी मौजूद थी कि यकयक एक शख्स जर्द अमामा सर पर बांधे कमर में तलवार लगाए हाजिर हुआ और बुलंद आवाज में कहने लगा कि तुम में कौन शख्स है जिसने तमाम उम्र मैदान जंग में कभी फरार नहीं की, अपनी शुजात से दुश्मनों को जेर किया, जिसकी विलादत बैतुल्ला में हुई, जो अखलाक हमीदा और साफ पसंदीदा में कमाल को पहुंचा हुआ है, जो तमाम अजवात में मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का नासिर मददगार रहा, अरब के मशहूर सुरमा उमरो बिन अब्दवत मतरो मरहब को कत्ल किया, कौन है जिसने दर्र खैबर को एक हमले में उखाड़ा। अमीरुल मोमिनीन ने इस शख्स की गुफ्तगू सुनी और फरमाया, ए सईद बिन अबुल फजल, वो शख्स मैं हूँ, पूछ जो कुछ मुझसे पूछना चाहता है, मैं ही हूँ, गमजदों यतीमों असीरों खस्ता दिलों का मरहम मैं ही हूँ, वो शख्स जिसके औसाफ तौरात इंजील जबूर और फुरकान में मरकूम है। इस शख्स ने कहा कि हमें मालूम हुआ है कि तू ही रसूल खुदा का वसी और औलिया अल्लाह का पेशवा है और सैयदुल मुरसलीन के बाद ज़मीन व आसमान की हकूमत तेरे वास्ते है। फरमाया, हाँ ऐसा ही है। आपने फरमाया, सवाल कर जो तेरा जी चाहे। अराबी ने आपकी खिदमत में अर्ज की, मैं 60,000 मर्दों की तरफ से जिनको अकीमा कहते हैं एलची बनकर आया हूँ और एक मुर्दा लाया हूँ जिसके कत्ल में इख्तलाफ है। अगर आप इस मुर्दे को जिंदा कर दें तो हमें तहकीकी तौर पर मालूम हो जाए कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम के वसी अपने दावे में सच्चे हैं। इब्ने मसीम बयान करते हैं कि हजरत अमीर मोमिनीन ने मुझसे मुखातिब होकर फरमाया, कूफे के गली कूचों में मनादी करा दी जाए कि जो कोई अली इब्ने अबी तालिब की करामात जो हक़ ताला की उन्हें अता की हैं इसका मुशाहिदा करना चाहता है वो कल नजफ़ में जाकर हाजिर हो। इब्ने मीसम बयान करते हैं कि मैंने आपके हुक्म के मुताबिक कूफे में मनादी कर दी। दूसरे दिन सुबह की नमाज से फारिग होकर जंगल की तरफ मुतवज्जा हुए, अहले कूफा आपकी रकाब में थे। जब आप मकाम मुकर्ररा पर पहुंचे तो इस अराबी से फरमाया, इस जनाजे को हाजिर किया जाए। आपके सामने जनाजा लाया गया, कपड़ा हटाकर देखा कि एक जवान है जो तलवारों से टुकड़े टुकड़े किया गया है। आपने इस अराबी से फरमाया, इस जवान को कत्ल किए कितने दिन गुजर चुके हैं? अराबी ने अर्ज की, 41 दिन हो गए हैं। आपने फरमाया, इसके खून के तालिब कौन है? अराबी ने अर्ज की, कौम के 50 आदमी इसके खून के तालिब हैं। अमीर मोमिनीन ने फरमाया, इसको इसके चचा ने कत्ल किया है जिसका नाम हरीस बिन हसान है। इसने अपनी लड़की इससे ब्याही थी, इसने इसको छोड़कर दूसरी औरत से निकाह कर लिया, इसकी वजह से इसके चचा ने इसको कत्ल किया है। अराबी ने अर्ज की, या अमीर मोमिनीन, हमारा भी ख्याल यही है जैसा कि आप फरमाते हैं, लेकिन मैं इस पर राजी नहीं हूँ जब तक आप इस मुर्दे को जिंदा ना कर दें। इसी वक्त आपने अहले कूफा से मुखातिब होकर फरमाया, ए अहले कूफा, बनी इसराइल की गाय अल्लाह ताला के नजदीक खातमुल अंबिया के वसी से बढ़कर मुअज्जम नहीं है कि बनी इसराइल की यक जमात ने इस गाय का एक अजू इस मुर्दे पर लगाया था जिसको कत्ल हुए एक हफ्ता गुजर चुका था। कैताला ने इसको जिंदा किया, मैं भी अपना एक अजू इस मुर्दे पर लगाता हूँ जो इस चीज से जिसको बनी इसराइल ने इस मकतूल पर लगाया था। आपने ये फरमाकर दायां पांव इस मकतूल पर लगाकर फरमाया, اے جوان اللہ کے حکم سے کھڑا ہو جا۔ وہ جوان زندہ ہو گیا اور عرض کی، میں حاضر ہوں، میں حاضر ہوں۔ امیر المومنین نے فرمایا، تجھ کو کس نے قتل کیا ہے؟ اس نے جواب دیا کہ مجھے میرے چچا حریث بن حسان نے قتل کیا ہے۔ اور امیر المومنین نے جو وجہ بیان فرمائی تھی، اس شخص نے وہی وجہ بیان کی۔ جب تمام حضرات نے یہ عجیب و غریب واقعہ مشاہدہ کیا، تو تمام حضرات جناب امیر المومنین علیہ السلام کی مدح و ثنا کرنے لگے۔ بعد ازاں امیر المومنین نے فرمایا، اے اعرابی، تم جاؤ اپنی قوم کو اس چشم دید کا واقعے کی خبر دو۔ انہوں نے عرض کی، یا امیر المومنین، ہم نے خدا سے عہد کیا تھا کہ جناب کی خدمت میں جدا نہ ہوں گے، کہ لوگ آپ کی خدمت اقدس میں رہے، یہاں تک کہ جنگ صفین میں شہید ہو گئے۔